फिर इसके बाद कुछ चीज़ों के छुपाने की बात, कुछ लोग ऐसे हैं कि जो दीन की कुछ चीज़ों को छुपा देते हैं, उन्हीं का तज़किरा आगे आ रहा है। इन्नल्लज़ीना यक्तुमूना मा अंज़लना मिनल बय्यिनाति वल हुदा, जो लोग हमारी नाजिल की हुई रोशन तालीमात और हिदायत को छुपाते हैं, हालांकि हम इन्हें लोगों की रहनुमाई के लिए अपनी किताब में बयान कर चुके हैं, यकीन जानो कि अल्लाह भी इन पर लानत करता है और तमाम लानत करने वाले भी इन पर लानत भेजते हैं। अल्लाह के बंदे, अल्लाह जो जिनके साथ मामला करे, मुझे आपको किसी चीज़ का हक नहीं। अलबत्ता जो इस रविश से बाज आ जाए और अपने तर्ज अमल की इसलाह कर लें और जो कुछ छुपाते थे इसे बयान करने लगे, इनको मैं माफ़ कर दूंगा और मैं बड़ा दरगुजर करने वाला और रहम करने वाला हूँ। क्या पता चला कि हक बात को छुपाना बहुत बड़ा जुर्म है। याद रखिए, जब उलमाए दीन हक को छुपाने लगते हैं तो लोग ख्वाहिश परस्त हो जाते हैं। और लाइल्म रहना भी तो छुपाना है ना। आप देखिए, चंद सवाल खुद से कर सकते हैं। मैंने मास्टर्स किया, मुझे कंप्यूटर्स चलाना आता है, मुझे ड्राइविंग करनी आती है, मुझे अच्छे अच्छे कपड़े सिलेक्ट करने आते हैं। क्या मुझे कुरान भी आता है? कुरान की तजवीद ठीक है मेरी, तर्जमा आता है मुझे? ये सवाल हम खुद और अपनी बच्चियों से कर सकते हैं। हम में से हर एक खुद से अपना टैलेंट पूछ ले कि बताओ मेरी सारी कोशिशें किस में लग रही हैं। अल्लाह ताला से दुआ है कि हमें जहालत की मौत मरने से बचा दे। जिन लोगों ने कुफर का रवैया इख्तियार किया और कुफर की हालत में जान दी, इन पर अल्लाह और फरिश्तों और तमाम इंसानों की लानत है। इसी लानत जदगी की हालत में वो हमेशा रहेंगे, ना इनकी सजा में कमी होगी और ना फिर इन्हें कोई दूसरी मोहलत दी जाएगी। 4 दिन की जिंदगी के मजे ले लिए, अब देखो पीछे क्या है। आप देखिए कितने ही लोग हैं जो 4 दिन के मजे लेते लेते हमेशा की तकलीफों में आएंगे। अल्लाह ताला हम सबको बचाए। इसके बाद जो आयत है उसमें अल्लाह ताला की कुदरत की निशानी है। असल में जब तक अल्लाह की बड़ाई नहीं आती ना, उसका काम भी नहीं होता। आयत 163, व इलाहुकुम इलाहुम वाहिद ला इलाहा इल्लाहु अर्रहमान अर्रहीम, तुम्हारा खुदा एक ही खुदा है, मत किसी और को ढूंढो। इस रहमान और रहीम के सिवा कोई और साथ नहीं। इस हकीकत को पहचानने के लिए अगर कोई निशानी और अलामत दरकार है, तो जो लोग अकल से काम लेते हैं, इनके लिए आसमान और जमीन की साख्त में, रात और दिन के मुसलसल एक दूसरे के बाद आने में, इन कश्तियों में जो इंसानों के नफे की चीजें लिए हुए दरियाओं और समंदरों में चलती फिरती हैं, बारिश के इस पानी में जिसे अल्लाह ऊपर से बरसाता है फिर इसके जरिए से मुर्दा जमीन को जिंदगी बख्शता है, और अपने इसी इंतजाम की बदौलत जमीन में हर किस्म की जानदार मखलूक को फैलाता है, हवाओं की गर्दिश में और इन बादलों में जो आसमान और जमीन के दरमियान ताबे फरमान बनाकर रखे गए, बेशुमार निशानियां हैं। इस आयत को आयतुल आयतैन कहते हैं या आयतुल आयात। बहुत सारी निशानियां इस एक आयत में, बल्कि इस आयत में कुरान पाक की सबसे ज्यादा निशानियां एक जगह जमा है, और इन सब पे गौर व फिक्र करने के लिए किताब नहीं खोलनी पड़ती, कायनात में निगाह खोलनी पड़ती है। यहाँ से जब निकलेंगे ना, जरा ऊपर आसमान पे उड़ते हुए बादलों को देखिएगा, पाँव में आई हुई घास को देखिएगा, जमीन को देखिएगा, जो हवा टकराती है ऐसे गालों पे मजा आ जाता है कि हाय हवा चल रही है, कौन कर रहा है ये सब कुछ। जो एक जात मेरे आपके सुकून और इत्मीनान के लिए ये सब कुछ कर रही है, क्या आपका मेरा हक नहीं बनता? क्या आपका मेरा फर्ज नहीं बनता कि आप और मैं उसकी इस खूबसूरत कायनात में उसके खूबसूरत निज़ाम को नाफिज कर सकें? और आप देखिए कि इन नेमतों को हम फॉर ग्रांटेड लेते हैं। एक सेकंड के लिए हवा बंद हो, करोड़ों इंसान दुनिया से चले जाएं, ये सूरज जरा सी हरारत तेज कर दे तो हम जल के राख हो जाएं। तो शुक्र के साथ इन चीज़ों को हमने इंशाल्लाह महसूस करना है। मगर वहदत खुदाबंदी पर दलालत करने वाले इन खुले खुले आसार के होते हुए भी कुछ लोग ऐसे हैं। अब बड़े दर्द के साथ सुनिएगा, कमजोर नजर वाले लोग। कुदरत अल्लाह की, कायनात में निशानियां उसकी, लेकिन उनका हाल क्या है? इन सब को देखने के बाद क्या करते हैं? वमिनन नासि मन यत्तखिज़ु मिन दूनिल्लाहि अंदादा युहिब्बूनहुम कहुब्बिल्लाह, जो अल्लाह के सिवा दूसरों को इसका हमसर और बदे मुकाबिल बनाते हैं, और इनके ऐसे गर्वीदा हैं, यानी इनसे इतनी मोहब्बत करते हैं जैसे अल्लाह के साथ गर्वीदगी होनी चाहिए, जैसे अल्लाह से मोहब्बत होनी चाहिए। हालांकि ईमान रखने वाले लोग सबसे बढ़कर अल्लाह से मोहब्बत रखते हैं या अल्लाह को महबूब रखते हैं। याद रखिए, जिस्म के हर उज्व का एक काम होता है। मैदा खाना मांगता है ना, कान आवाज मांगते हैं, निगाह जो है वो मंजर मांगती है, हमारा दिल अल्लाह की मोहब्बत मांगता है। जब इस दिल के बर्तन को दूसरी चीजों से खाली करेंगे ना, तो अल्लाह की मोहब्बत आएगी। आपने अल्लाह की मोहब्बत डालनी चाहिए, जगह ही नहीं है। पहले इतनी मोहब्बतें हैं, कहीं बेजान चीजों की मोहब्बत, कहीं बातों की मोहब्बत, कहीं हीरे मोती की मोहब्बत, कहीं पत्थरों की मोहब्बत। तो याद रखिए, बेजान चीजों की मोहब्बत अल्हई को नाराज कर देती है। क्या चंद टकों की खातिर अपने रब को नाराज करूंगी? तो इस दिल के बर्तन में अल्लाह की मोहब्बत को डालने की जरूरत है। और फिर यही बात कहूंगी, फस्तबिकुल खैरात के लिए मोटिवेशन अल्लाह की मोहब्बत है। मोहब्बत फातह आलम कहते हैं ना, मोहब्बत फातह आलम। मोहब्बत मुश्किलात को आसान कर देती है, मोहब्बत फासलों को समेट देती है। खाने की मोहब्बत आपको कई मील दूर ले जाती है, आप खा के आ जाते हैं। रिश्तेदारों की मोहब्बत हमें कई घंटों का सफर करने पे मजबूर करती है। तो जब अल्लाह से मोहब्बत होगी तो क्या फस्ता बेकुल खैरात नहीं होगा? खुद से सवाल करते हैं, मुझे अल्लाह के रास्ते के काम मुश्किल लगते हैं। चले अल्लाह के रास्ते के कामों के नाम ले लेती हूँ, 5 वक्त की नमाज मुश्किल लगती है क्या आसान? अल्लाह का हुक्म मानकर अपनी पसंदीदा चीज से दूर रहना मुश्किल लगता है क्या आसान? अल्लाह के इस कुरान के लिए आना आसान लगता है कि मुश्किल? बस इन सारी चीजों को देखें, आप देखिए कि अपनी हर मोहब्बत को अल्लाह की मोहब्बत के ताबे कर दें, तो इंशाल्लाह ये मोहब्बतें मजबूरी नहीं बनेंगी। जब हम अल्लाह से भड़कर अपने माल और अपनी औलाद को पूजने की हद तक आ जाते हैं, तो हमारा दिल दुखी हो जाता है। आप देखिए कि माँ 9 महीने पेट में रखती है ना, अल्लाह सारी जिंदगी खिलाता है। बेटों से आस रखते हैं हम, खिलाएंगे, कितना को खिलाते हैं, कितना और कब तक? अल्लाह तो हमेशा खिलाता है। सारी रात बच्चा माँ को जगाता है और माँ उसका मुंह चूमती है। बच्चा बीमार है, माँ को नींद आ रही है और वो उसके सर पे पट्टियां रखते हुए उसके पांव चूम रही होती है। आप बच्चे के मुंह में नवाला डालते हैं, उंगली काट लेता है। आप देखिए कि आप इन सारी मोहब्बतों की कुर्बानी देते हैं ना। तो अगर अल्लाह के रास्ते में कुछ मुश्किल आ गई तो क्या हुई? याद रखिए, वल्लज़ीना आमनु शुद्द हुब्बल लिल्लाह, वालों को एक तोहफा मिलता है। किनको? जो अल्लाह से सबसे ज्यादा मोहब्बत करते हैं ना, अल्लाह सब के दिल में उसकी मोहब्बत डाल देता है। ये बात आज लिख के रख ले, आजमाइश शर्त है, लेकिन नीयत खालिस रखें। आज तक अगर शौहर की मोहब्बत नहीं मिली ना, वो आपको यहां से मिलेगी। बच्चे फरमा बरदार नहीं है, वो इस मोहब्बत के अंदर से मिलेंगे। ससुराल ने आज तक आपकी कदर ही नहीं की, यहां से मिलेगी। सास को आपकी कदर नहीं, बहुएं आपकी ना शुक्री है, आप अल्लाह से जुड़ते जाएं, हर एक के दिल में अल्लाह मोहब्बतें डालेगा। आप अल्लाह से उम्मीदें रखें, लोग आपकी उम्मीदों पे पूरे उतरते जाएंगे। अल्लाह ताला हमें ईमान और तौहीद के इन आला दर्जों पे पहुंचा दें। वरना याद रखिए, इसके बरक्स क्या है, फरमाया वलौ यरल्लज़ीना ज़लमू इज़ यरौनल अज़ाब, काश जो कुछ अज़ाब को सामने देखकर इन्हें सोचने वाला है, वो आज इन जालिमों को सूझ जाए कि सारी ताकतें और सारे इख्तियारात अल्लाह ही के कब्जे में हैं। और ये कि अल्लाह सजा देने में भी बहुत सख्त है, जब वो सजा देगा इस वक्त कैफियत ये होगी कि वही पेशवा और रहनुमा जिनकी दुनिया में पैरवी की थी, अपने पैरवों से बेतल्लुकी का इजहार करेंगे। देखिए, विच बदला था, वली कुल्लिन विच, उनको वापस ले आइए। अल्लाह के सिवा फोकस किसी शख्सियत पे गया, किसी चीज पे गया, किसी दुनिया की बड़ी चीज पे गया, कल क्यामत के दिन वो बेन्यास होंगे हमसे, मगर सजा पाकर रहेंगे और इनके सारे असबाब और वसाइल का सिलसिला कट जाएगा। और वो लोग जो दुनिया में इनकी पैरवी करते थे, कहेंगे काश हमको फिर एक मौका दिया जाता। तो जिस तरह आज हमसे बेजारी जाहिर कर रहे हैं, हम इनसे बेजार होकर दिखाते। यूं अल्लाह इन लोगों के वो अमाल जो ये दुनिया में कर रहे हैं, इनके सामने इस तरह लाएगा कि ये हसरतों और पेशेमानियों के साथ हाथ मलते रहेंगे, मगर आग से निकलने की कोई राह ना पाएंगे। पूरी कोशिश कीजिए दुनिया से शिर्क खत्म करने की, पूरी कोशिश कीजिए दुनिया से शख्सियत परस्ती खत्म करने की, वरना याद रखिए ये बुरा अंजाम लोगों को भी दिखेगा और हम उनको तकलीफ में देखकर भी दुखी होंगे। जब अल्लाह की मोहब्बत आती है तो फिर दिल चाहता है कि वो किसी चीज का हुक्म दे, किसी से रोके। इसीलिए आगे अब कुछ हलाल और हराम की बातें। लोगों जमीन में जो हलाल और पाकीज़ा चीज़ें इनको खाओ और शैतान के बताए हुए रास्तों पर न चलो, वो तुम्हारा खुला दुश्मन है, तुम्हें बदी और फ़हश का हुक्म देता है और ये सिखाता है कि तुम अल्लाह के नाम पर वो बातें कहो जिनके मुतालिक तुम्हें इल्म नहीं कि वो अल्लाह ने फरमाई हैं। इनसे जब कहा जाता है, इसको ज़रा गौर से सुनिएगा, आज की सोसाइटी में भी ये सवाल जवाब बहुत होते हैं, हर दौर में रहेंगे क्या। इनसे जब कहा जाता है कि अल्लाह ने जो अहकाम नाजिल किए हैं इनकी पैरवी करो, तो जवाब देते हैं, हम तो इसी तरीके की पैरवी करेंगे जिस पर हमने अपने बाप दादा को पाया, यानी तकलीद, बगैर सोचे समझे बड़ों के नक्शे कदम पे चलना। अच्छा, अगर इनके बाप दादा ने अक्ल से कुछ भी काम ना लिया हो और वो राह रास्त ना पाई हो, तो क्या फिर भी ये उन्हीं की पैरवी किए जाएंगे? ये लोग जिन्होंने अल्लाह के बताए हुए तरीके पर चलने से इनकार कर दिया, इनकी हालत बिल्कुल ऐसी है जैसे चरवाहा जानवरों को पुकारता है और वो हांक पुकार की सदा के सिवा कुछ नहीं सुनते। ये बहरे हैं, गूंगे हैं, अंधे हैं, इसलिए कोई बात इनकी समझ में नहीं आती। तो करो क्या, या अय्युहल्लज़ीना आमनू कुलू मिन तय्यिबाति मा रज़क़नाकुम वश्कुरू लिल्लाह। है लोगो, जो ईमान लाए हो, अगर तुम हकीकत में अल्लाह ही की बंदगी करने वाले हो, तो जो पाक चीजें हमने तुम्हें बख्शी हैं इन्हें बेतकल्लुफ खाओ और अल्लाह का शुक्र अदा करो। अल्लाह की तरफ से अगर कोई पाबंदी तुम पर है तो वो ये है कि मुर्दार ना खाओ, खून से और सूअर के गोश्त से परहेज करो और कोई ऐसी चीज ना खाओ जिस पर अल्लाह के सिवा किसी और का नाम लिया गया हो। हाँ, जो शख्स मजबूरी की हालत में हो और वो इनमें से कोई चीज खा ले बगैर इसके कि वो कानून शिकनी का इरादा रखता हो या जरूरत की हद से तजावुज करे, तो इस पर कुछ गुनाह नहीं, अल्लाह बख्शने वाला और रहम करने वाला है। हक ये है कि जो लोग उन अहकाम को छुपाते हैं जो अल्लाह ने अपनी किताब में नाजिल किए हैं और थोड़े से दीनी फायदों पर इन्हें भेंट चढ़ाते हैं, वो दरअसल अपने पेट में आग भर रहे हैं। अल्लाह हमें हराम के टुकड़ों से बचाए, हमारे पेट का तस्किया कर दे। क्यामत के रोज़ अल्लाह हरगिज़ इनसे बात ना करेगा, ना इनको पाकीज़ा ठहराएगा और इनके लिए दर्दनाक सजा है। ये वो लोग हैं जिन्होंने हिदायत के बदले जलालत खरीदी और मगफरत के बदले अजाब मोल ले लिया। अल्लाह ताला ऐसे लोगों में हमें ना करे। कैसा अजीब है इनका हौसला कि जहन्नुम का अजाब बर्दाश्त करने के लिए तैयार है। ये सब कुछ इस वजह से हुआ कि अल्लाह ने तो ठीक ठीक हक के मुताबिक किताब नाजिल की थी ना, मगर जिन लोगों ने किताब में इख्तलाफात निकाले वो अपने झगड़ों में हद से बहुत दूर निकल गए। आज भी ये खूबसूरत किताब मौजूद है, कितने लोग हैं जो इसको समझने पढ़ने के लिए दिल और वक्त निकालते हैं और बाप दादा के नाम पे न जाने क्या कुछ करते हैं। अल्लाह ताला से दुआ है कि हमें इस किताब पर ले चले। आज दुनिया में बेसब्रापन दिखाया, वहां आग बेसब्र करना पड़ेगा। यहाँ का सब्र थोड़े अरसे का है, वहां का सब्र बहुत बड़ा होगा। अल्लाह ताला ईमान की हालत में हमें इस किताब को समझने और समझाने वाला बना दे।
إن الذين يكتمون ما أنزل الله من الكتاب ويشترون به ثمنا قليلا ويشترون به ثمنا قليلا أولئك ما يأكلون في بطونهم إلا النار ولا يكلمهم الله يوم القيامة ولا يزكيهم ولهم عذاب أليم أولئك الذين اشتروا الضلالة بالهدى والعذاب بالمغفرة فما أصبرهم على النار ذلك بأن الله نزل الكتاب بالحق وإن الذين اختلفوا في الكتاب لفي شقاق بعيد.
continue करेंगे आयत नंबर 177 से। इस आयत का नाम आयत बिर है। أعوذ بالله من الشيطان الرجيم ليس البر أن تولوا وجوهكم قبل المشرق والمغرب नेकी ये नहीं है। मुराद क्या है कि नेकी सिर्फ ये नहीं है। किस बात की बात है? असल में पीछे किबले की तब्दीली का तज़किरा था, उसके दौरान इतनी आवाज़ें उठ गईं, कभी किसी तरफ मुंह करते हैं कभी किसी तरफ मुंह करते हैं। اللہ سبحانہ تعالیٰ نے اب اسے ایک آیت میں پورے دین کا خلاصہ بیان کیا، کیونکہ یہ اہم آیت ہے، اس کو سمجھنا بھی اہم ہے، اس لیے چند باتیں نوٹ کریں پھر میں اس کو پڑھوں گی، کہ بعض لوگ ظاہری چیزوں پہ بہت فوکس کرتے ہیں اور دین صرف ظواہر کا نام ہوتا ہے، مثلا قبلہ کس طرف ہو، نماز میں رخ کیسے کیا جائے، وضو کیسے کیا جائے، اس کی شرائط کیا ہیں، اس کی پابندیاں کیا ہیں. بعض لوگ ان باتوں پہ جھگڑا بھی کرتے ہیں کہ نماز میں کچھ ایکشنز کس طرح کیے جائیں. یہ سب اپنی جگہ ہے، ہر وہ چیز جو سنت میں ہے وہ ہمیں کرنی ہے، لیکن یہ سب کچھ کرنے کے باوجود اگر دل میں وہ اللہ کا خوف یا وہ روحانیت نہیں ہے جس کے لیے عبادت کی جائے، تو اس سے زیادہ فائدہ نہیں ہوتا. تو آپ کہہ سکتے ہیں کہ یہ آیت جو ہم 177 پڑھ رہے ہیں، یہ آیت بر ہے، نیکیوں والی آیت. یہ پورے اسلام کا خلاصہ ہے، اسلام اے ٹو زی. پورے اسلام کو کیسے پیش کیا جاتا ہے، انشاءاللہ ہم اس پہ کوشش کریں گے آپ کو کچھ چیز بھیجنے کی بھی، اور ممکن ہوا تو یہاں بھی دکھائیں گے. لیکن آپ نے اس وقت اس کو یہ سوچ کے سننا ہے کہ دین کی مکمل تصویر کیسے بنتی ہے، اور پھر ان شاء اللہ تعالیٰ ہم اس پہ تھوڑی سی بات کریں گے. اب توجہ سے سنیے. لیس البر ان تولوا وجوہکم، نیکی یہ نہیں ہے کہ تم نے اپنے چہرے مشرق کی طرف کر لیے یا مغرب کی طرف، یعنی صرف ظاہری چیزوں کا نام نیکی نہیں، بلکہ نیکیوں کا نقطۂ آغاز کیا ہے؟ نیکی یہ ہے کہ آدمی اللہ کو اور یوم آخر اور ملائکہ کو اور اللہ کی نازل کی ہوئی کتاب اور اس کے پیغمبروں کو دل سے مانے. نوٹ کیجئے، سب سے پہلے نیکیاں دل کو پکڑتی ہیں. عقیدہ، کسی بھی درخت کا تصور لائیے، جیسے جڑیں بنتی ہیں، بیج پھوٹتا ہے، مٹی میں بیج دبایا ہوتا ہے لیکن ایک چھوٹی سی کومبل کی صورت میں باہر آتا ہے، اسی طرح سب سے پہلے انسان کا دل ایمان قبول کرتا ہے، پھر اس کے بعد اللہ کی محبت میں اپنا دل پسند مال، رشتہ داروں اور یتیموں اور مسکینوں پر اور مسافروں پر، مدد کے لیے ہاتھ پھیلانے والوں پر اور غلاموں کی رہائی پر خرچ کرے، نماز قائم کرے اور زکوٰۃ دے. اور نیک وہ لوگ ہیں کہ جب عہد کریں تو اسے وفا کریں، یعنی پورا کریں، اور تنگی و مصیبت کے وقت میں حق اور باطل کی جنگ میں صبر کریں. یہ ہیں راست باز لوگ، یعنی سچے لوگ یہی ہیں، اور یہی لوگ ہیں جو متقی ہیں. دیکھیے، ایک آیت میں پورے دین کو پیش کیا. اگر آپ اس کو ایک درخت سے تعبیر کریں تو جس طرح درخت کے مختلف حصے ہوتے ہیں، سب سے پہلے اس کے اندر ایک بیج کا تصور آتا ہے، بیج زمین میں جاتا ہے، پھر اس کو پانی دیا جاتا ہے، پھر نیچے زمین میں اس کی جڑیں بنتی ہیں، دن بدن نیچے جڑیں مضبوط ہوتی جاتی ہیں تو اوپر ایک چھوٹا سا تنا نکلتا ہے جو وقت کے ساتھ ساتھ مضبوط ہوتا ہے، پھر اس پہ شاخیں لگتی ہیں، پھر پتے، اور کہیں پھر جا کے پھل لگتا ہے. تو یاد رکھیے، نیکی کا ایک بہت جامع تصور ہے. ادھر یہاں جو لفظ استعمال ہوا یہ بر ہے، اس کو تھوڑا سا سمجھ لیں، آپ کو نیکی کی روح سمجھ آ جائے گی. بہت سارے لوگ کہتے ہیں دل پریشان ہے، نیکی کرتے تو ہیں لیکن خوش نہیں، ہر وقت دھڑکا لگا ہوا ہے. تو لفظ بر کو اگر آپ دیکھیں نا، تو بحر و بر کے نام پہ آپ نے اردو میں سنا ہوگا، جنگل کو بر کہتے ہیں، یا پانی کے مقابلے میں خشکی، یا خشکی کے مقابلے میں پانی جو ہوتا ہے. اب آپ کبھی بھی سمندری سفر سے جب زمین پر واپس پاؤں ٹکاتے ہیں تو کیا احساس ہوتا ہے؟ سکون، اطمینان، کیونکہ وہاں تو یہی لگ رہا ہوتا ہے ابھی ڈوبے کہ ابھی ڈوبے. بس نیکی کیا ہے؟ جو سکون دے. نیک کون ہے؟ جو پرسکون ہے. لکھیں ایک جملہ، نیک کون ہے؟ جو پرسکون ہے. ہم کہتے ہیں نہیں، ہم تو سمجھتے ہیں نیک وہ ہے جس کی داڑھی ہو، ہم کہتے ہیں نیک وہ ہے جو حجاب کرے، نقاب کرے. ہے، آف کورس، یہ سب کچھ سکون دے گا آپ کو، بٹ اگر آپ پرسکون نہیں ہیں تو جا کے چیک اپ کروائیے، آپ کسی نہ کسی جگہ غلطی پہ ہیں. یا تو آپ نے نیکی کا کوئی خود ساختہ ورژن اپنایا ہوا ہے جس میں نیکی کو بہت بھوجل کر لیا ہے، یا بہت ہی ریلیکسڈ ہو گئے ہیں. آپ دیکھیے کہ ہماری شریعت دو چیزوں کا مجموعہ ہے، ایک ہے اخلاق، معاملات، لوگوں کے ساتھ ڈیلنگ، دوسرے اللہ تعالیٰ سے تعلق، یعنی حقوق اللہ اور حقوق العباد کا تعلق ہے. جس طرح ہمارے جسم میں مختلف حصے ایک ساتھ کام کر رہے ہیں نا، آنکھیں دیکھ رہی ہیں، کان سنتے ہیں، زبان بولتی ہے، اسی طرح ہر قسم کی نیکی کرنی لازمی ہوتی ہے. بعض لوگ اپنی پسند کی نیکی کرتے ہیں. پچھلے پارے کے ساتھ اگر آپ اس کو جوڑ لیجئے تو ہم نے وہاں ایک آیت پڑھی تھی، افتؤمنون ببعض الکتاب وتکفرون ببعض، کیا تم دین کی کچھ چیزوں کو مانتے اور بعض کو چھوڑ دیتے ہو، پک اینڈ چوز ہو جاتے ہو، اپنی مرضی سے کچھ کو اہم کر لیتے ہو، کچھ کو دوسری طرف. یہاں اس کا اپوزٹ بتایا گیا، پک پک اینڈ چوز ہونے کی بجائے نیکیوں کو پورے طور سے پکڑو. مثلا کچھ لوگ نماز پڑھتے ہیں پھر جھوٹ بولتے ہیں, پھر کہتے ہیں چونکہ جھوٹ تو چھٹنا نہیں اب نماز پڑھنے کا کیا فائدہ. کچھ لوگ حرام سے مال کماتے ہیں اور صدقہ خیرات کر دیتے ہیں, کچھ سبیلیں لگاتے ہیں لیکن ہو سکتا ہے کہ اس میں معاملہ خرابی ہے. بعض لوگ جب لوگوں کو نیکیوں کے ساتھ ساتھ گناہ کرتے دیکھتے ہیں تو وہ گناہ نہیں چھوڑتے, وہ نیکی بھی چھوڑ دیتے ہیں. کہتے دیکھو داڑھی رکھ کے جھوٹ بول رہا تھا اس لیے داڑھی نہ رکھو, وہ دیکھو حجاب پہن کے غیبت کر رہی تھی اس لیے میں نے اب حجاب ہی نہیں پہننا. بھائی اب غیبت چھوڑیے. تو لوگوں کو ہم مذاق کا اور ہنسی کا موقع دے دیتے ہیں جب ہم کچھ ادھوری نیکیاں اپنی مرضی کی کرتے ہیں, اپنی مرضی کی چھوڑ دیتے ہیں. اسی لیے اب آپ دیکھیے گا کہ اس سے اگلا حصہ سورۃ البقرہ کے اینڈ تک یہ اقسام بر ہے. یہاں سے اصل میں مدینہ کی ایک نوزائد اسٹیٹ یا ریاست کو وہ رولز اینڈ ریگولیشنز دیے جا رہے ہیں جو کسی بھی مسلمان ریاست کی ایک بیک بون ہوتی ہے. آج بھی اگر ہم اسلام کے ان سارے احکامات کو نافذ کریں, ان کو امپلیمنٹ کریں, تو آپ دیکھیے پوری دنیا میں سکون اور اطمینان ہو سکتا ہے. کیسے, آئیے دیکھتے ہیں. یا ایھا الذین آمنوا کتب علیکم القصاص فی القتلى. اے لوگوں جو ایمان لائے ہو, تمہارے لیے قتل کے مقدموں میں قصاص کا حکم لکھ دیا گیا. آزاد آدمی نے قتل کیا ہو تو اس آزاد ہی سے بدلہ لیا جائے. پہلے دور میں کیا ہوتا تھا, ایک کے بدلے میں 10 کو مارتے تھے, پورے پورے گاؤں تباہ ہو جاتے تھے. باپ کے قتل میں نسلوں کی نسلیں کٹتی تھی. کہ ایسا نہیں ہو سکتا, اسلام اس کی اجازت نہیں دیتا. غلام قاتل ہو تو وہ غلام ہی قتل کیا جائے گا. بعض لوگ قتل خود کرتے, قصاص میں اپنے غلاموں کو مروا دیتے, کہا یہ ظلم ہے. اور عورت اس جرم کی مرتکب ہو تو اس عورت ہی سے قصاص لیا جائے گا. بعض اپنی عورتوں کو پیش کر دیتے, یعنی یہ ظلم کی کیفیات تھی جو اسلام سے پہلے نافذ تھی. اسلام نے اتنے خوبصورت قوانین بنائے کہ جس کے ساتھ دنیا سے یہ ساری چیزیں آہستہ آہستہ ختم ہوئیں. لیکن افسوس ہے کہ جب سے ہم مسلمانوں نے کام کرنا چھوڑا ہے, دوبارہ دنیا میں یہی کچھ نظر آنے لگا. ہاں اگر کسی قاتل کے ساتھ اس کا بھائی کچھ نرمی کرنے کے لیے تیار ہو. یہ بھائی کس کو کہا جا رہا ہے؟ مقتول کے وارث. بھائی سے مراد کیا ہے کہ مسلم ہوڈ نہ چھوڑو. زندگی میں کبھی ایسے اگر سخت حالات بھی آ جائیں تو اس موقع پر بھی کم از کم دلوں میں نرمی رکھو. اگر کسی قاتل کے ساتھ اس کا بھائی کچھ نرمی کرنے کے لیے تیار ہو تو معروف طریقے کے مطابق خون بہا کا تصفیہ یعنی فیصلہ ہونا چاہیے, اور قاتل کو لازم ہے کہ راستی کے ساتھ خون بہا ادا کرے. یہ کیا ہے؟ ذالک تخفیف من ربکم ورحمہ. یہ تمہارے رب کی طرف سے کمی اور رحمت ہے. اصل میں جو پچھلے ادیان تھے ان میں بہت سختی تھی. مثلا اگر کسی نے کسی کو قتل کیا تو بدلے میں قتل ہی کرنا پڑتا تھا. اور نصارہ نے کیا کیا؟ صرف معافی تھی. اسلام نے حکم کو ماڈریٹ رکھا. ہر طرح کے حالات میں دیکھا جائے کہ اس وقت کیا فیصلہ کرنا چاہیے. کیونکہ اسی پارے کے شروع میں پڑھ چکے ہیں کہ امتم وسط ہیں, ہم ماڈریٹ نیشن ہے. افسوس کی بات ہے آج اس ماڈریٹ نیشن کو جو لفظ سننے پڑتے ہیں دنیا میں وہ اس سے بالکل اپوزٹ ہے. اس کی وجہ یہ کہ اتنا خوبصورت دین ہم نے دوسروں سے چھپایا ہوا ہے. اس پر بھی جو زیادتی کرے اس کے لیے دردناک سزا ہے. عقل و خرد رکھنے والوں, تمہارے لیے قصاص میں زندگی ہے. کہتے ہیں لغت کا یہ بہترین نمونہ ہے. یہ ایک جملہ ولکم فی القصاص حیات, اس ایک جملے کے اوپر کہتے ہیں عربی ڈکشنری قربان ہو جاتی ہے. کیسے؟ یعنی ڈیتھ پینلٹی کو انگلش میں آپ اگر سمجھنا چاہیں تو آج دنیا کے کئی ملکوں میں ڈیتھ پینلٹی نہیں ہے. وہ کیا سوچتے ہیں کہ ایک تو مر گیا اب دوسرے کو ہم کیوں ماریں. لیکن آپ دیکھیے کہ اگر ایک کو یہ ڈر ہے کہ میں نے کسی کو مارا ہے تو مجھے بھی مارا جائے گا, تو وہ دوسرے کو نہیں مارے گا. یہ ایک حرمت ہوتی ہے انسانی جان کی. اسی لیے آج سعودی عرب میں دیکھیے جہاں اسلامی شریعت کسی حد تک نافذ ہے وہاں قتل کی شرح نہ ہونے کے برابر ہے. چوری ہوتی نہیں ہے. ہم ایک عمرے کے سفر میں تھے تو قیمتی چیزوں سامان کے بارے میں لوگوں نے پوچھوایا کہ کیا ہم اپنے پاسپورٹس اور اپنی جو بھی کوئی کرنسی ہے وہ ہوٹل کے روم میں چھوڑ سکتے ہیں. انہوں نے کہا بلا دھڑک چھوڑیں. انہوں نے کہا کلیننگ مین آتے ہیں جو بھی لڑکے, انہوں نے کہا فکر نہیں کیجیے, یہ سب لڑکے باہر سے آئے ہوئے ہیں. جس وقت ان کا ویزا لگتا ہے, جس وقت ہم ان کو بلاتے ہیں, اس وقت یہ شرط ہوتی ہے کہ اگر تم نے کہیں چوری کی تمہارا ہاتھ کٹے گا. کہتے ہیں آج تک چوری کی کوئی بات ہی نہیں ہوئی. تو یاد رکھیے کہ اللہ کے بنائے ہوئے قوانین زیادہ اچھے ہیں. آج انسان دوستی کے نام پر انسان پرستی ہونے لگی. اللہ کے قوانین کو سخت اور ایکسٹریمزم کا نام دے دیا جاتا ہے, اور اپنے مین میڈ لاس کے اوپر انسان فخر کرتے ہیں, اور قصاص کے نام پہ جھوٹی ہمدردیاں لی جاتی ہیں. بہرحال فرمایا امید ہے تم اس قانون کی خلاف ورزی سے پرہیز کرو گے. تم پر فرض کیا گیا کہ جب تم میں سے کسی کی موت کا وقت آئے اور وہ اپنے پیچھے مال چھوڑ رہا ہو تو والدین اور رشتہ داروں کے لیے معروف طریقے سے وصیت کرے. یہ حق ہے متقی لوگوں پر. پھر جنہوں نے وصیت سنی اور بعد میں اسے بدل ڈالا تو اس کا گناہ ان بدلنے والوں پر ہوگا. اللہ سب کچھ سنتا اور جانتا ہے. البتہ جس کو یہ اندیشہ ہو کہ وصیت کرنے والے نے انجانے میں یعنی نادانستہ یا قصدن یعنی جان بوجھ کر حق تلفی کی ہے اور پھر اس معاملے سے تعلق رکھنے والوں کے درمیان وہ صلح کرے تو اس پر کوئی گناہ نہیں. اللہ بخشنے والا اور رحم فرمانے والا ہے. یہاں ہم نے وصیت کے بارے میں بات پڑھی. دیکھیے یہ ہے ہمارے دین کی خوبصورتی. زندگی بھر کے معاملات پہ تو گائیڈ لائن ملتی بھی ہے لیکن موت کے وقت کیا کرنا ہے اس کا بھی حکم ہے. یہ اسلام کی خوبصورتی. اب آپ دیکھیے اگر ہم اس قرآن کو سمجھتے ہی نہیں صرف ثواب برائے ثواب پڑھیں ایک پارا دوسرا ایک قرآن پورا کر دیا اب دوسرا پڑھ دیا ان آیتوں کا کیا فائدہ. یہ وصیت کے وراثت کے جہاد کے چھوٹی چھوٹی باتوں کے احکامات کیوں ہیں کہ اس پہ عمل کیا جائے. اللہ تعالیٰ ہمیں اس کو سمجھنے والا بنا دے. دوسری بات اس میں وصیت ہے انشاءاللہ اس کے اوپر بات جا کے آگے سورت نساء میں بھی ہوگی. لیکن یہاں ایک چیز میری آپ کی اصلاح کے لیے وہ کیا ہے. نبی صلی اللہ علیہ وسلم نے فرمایا تم میں سے جس کے پاس مال ہو اور وہ وصیت کرنا چاہے تو ایک رات بھی اس کی زندگی میں ایسی نہ آئے کہ وہ وصیت کر کے بغیر سوئے کیونکہ موت تو کبھی بھی آ سکتی ہے. اور یہ بات آپ نے جن صحابی کو کہی تھی وہ کہتے ہیں پھر اس کے بعد میری زندگی میں کوئی ایسی رات نہیں آئی کہ جس میں نے وصیت کو ڈیلے کیا ہو. تو اگر آپ اپنے بارے میں سوچتے ہیں دنیا میں تو آپ اپنا سب کچھ جہاں مرضی خرچ کریں آپ کا مال ہے. اب آپ دیکھیے کہ میرا مال ہے میری مرضی میں جہاں بھی خرچ کروں پر جب میں مر جاؤں گی اس کے بعد میرے مال پہ صرف 1/3 کا حصہ رہ جاتا ہے. $100 اگر میرے پاس تھے آج میں وہ $100 خرچ کر دوں میں جمع کر دوں میں کسی کو تحفے میں دے دوں میری مرضی ہے. لیکن جو ہی میری جان نکلے گی تو وہ ڈالر 100 میں سے صرف 33.33 یعنی 33.33 میرے رہیں گے. اس کے اندر ہی اندر میں وصیت کر سکتی ہوں 66.66 جو ہیں وہ میرے وارثوں کے ہوں گے. تو لہٰذا وصیت اور وراثت کے احکامات میں بھی ہمیں بہت علم لینے کی ضرورت ہے کیونکہ کمی بیشی اس میں بہت زیادہ ہے. پھر اس کے بعد رمضان آ گیا. دل کو کچھ ہوا سوچ کے اقسام بر میں. اب اگلی چیز روزہ ہے. یا ایھا الذین آمنوا کتب علیکم الصیام کما کتب علی الذین من قبلکم لعلکم تتقون. چلیے ایک ریمائنڈر اور ہے رمضان کے آنے سے پہلے پہلے. اے لوگو جو ایمان لائے ہو تم پر روزے فرض کر دیے گئے جس طرح تم سے پہلے انبیاء کے پیروؤں پر فرض کیے گئے تھے. خوش ہو جائیں. کسی اور دین پہ بھی ہوتے نا تو روزے تو نہ رکھنے پڑتے. کئی لوگ سوچتے ہیں ہائے میں مسلمان ایسے کیوں. ایک ماں کی بات یاد آ گئی. آج ہمارے جو بچے باہر پلتے ہیں نا تو ان کے اوپر کتنا پریشر ہے. آپ کو پتا ہے کہ ویسٹرن کنٹریز میں جو بچے روزہ رکھ کر جاتے ہیں اپنے سکولوں میں تو بعض دفعہ ان کے سکول والے کلیگ ساتھی سم ٹائم ٹیچرز بھی بہت پٹی فیل کرتے ہیں. ان کو یہ لگتا ہے کہ یہ صرف اسلام کی کوئی سوغات ہے. حالانکہ آیت کیا کہہ رہی ہے ہر دین میں سب سے پہلے حضرت نوح کے بارے میں آتا ہے کہ ان کی قوم میں روزے رکھے گئے تھے. اب آپ دیکھیے کہ آج مسلمان رکھ رہے ہیں تو تبھی قائم ہے نا. خدا نہ خواستہ رکھنے چھوڑ دیں گے تو کل پتہ ہی نہیں ہوگا کہ یہ بھی اسلام میں فرض ہے کہ نہیں ہے. ایک ماں نے کہا چھوٹی بچی تھی اس کی ماں خود بھی اس وقت ابھی دین کے سفر پہ نہیں آئی تھی تو ان کی آنکھوں میں پانی تھا جس وقت انہوں نے مجھے یہ بات سنائی. کہتی میری بچی شاید میں بھی اتنی کو ہوگی 6 سال 7 سال کی تو کہنے لگی کہ ماما کیا میں تھوڑی سی مسلم اور تھوڑی سی کرسچن ہو سکتی ہوں. تو یہ کہتی ہیں کہ میں دین پہ نہیں تھی لیکن میں اس کا سوال سن کے وہ جس کو کہتے ہیں نا ٹھٹک گئی. میں نے کہا کیا مطلب. ماما جب رمضان آئے گا تو میں کرسچن ہو جایا کروں گی تو جب رمضان چلا جائے گا تو میں مسلم ہو جاؤں گی. اب وہ ایک معصوم ذہن کا سوال ہے ہم اس بچی پہ کچھ نہیں کہتے لیکن یہ ایک الارم ہے کہ نہیں. ماما جب میرا سکول کی کینٹین سے سینڈوچ کھانے کو دل کرے گا تو میں کرسچن ہو جاؤں گی. پھر گھر آ کے جب آپ کھانا بنائیں گی تو میں مسلم ہو جاؤں گی. تو یہ دیکھیے یہ وہ معصوم ذہنوں کے سوال ہیں. اب آپ اور میں سوچئے اگر یہ سوال حقیقت میں جواب میں بدل گیا تو ہمارے ہاتھ میں کیا رہے گا. اس لیے اپنے بچوں کو ان روزوں کے رکھنے کی فضیلت، اہمیت، یہ کیا دیتے ہیں، یہ لے کر پھر روزے رکھوائیے. ایک باشعور گھرانہ اپنے بچوں کو اپنے ساتھ ساتھ ان چیزوں پہ مائل کرتا ہے. الحمدللہ اسی سال کے ویلکم رمضان میں ایک لیکچر پچھلے 2-3 ویک پہلے اوسلو سے ہوا تھا کہ بچے رمضان کیسے گزاریں. تو ابھی بھی چونکہ کچھ دن ہیں، میں چاہوں گی کہ آج کی شیٹس کے ساتھ آپ کو وہ لیکچر بھیجا جائے. آپ ضرور سنیے، بچوں کے ساتھ بیٹھ کے سنیں. اس کو 2 حصوں میں ڈیوائیڈ کیا تھا میں نے، 7 سال سے چھوٹے بچوں کے ساتھ آپ کس طرح رمضان کی پریپریشن کریں، اور 7 سے بڑوں کی. مجھے امید ہے کہ اس سے آپ کو اور آپ کے گھر والوں کو فائدہ ہوگا. پھر فرمایا روزے کا مقصد تقویٰ. اور تقویٰ کیا ہے؟ انرجی. جو آپ کو کس کی دعوت دیتی ہے، ذرا بولیں مجھے خوش کر دیں. فاستبقوا الخیرات، شاباش. گناہوں سے بچنے کے ساتھ ساتھ نیکی کے مواقع کو پہچاننے کا نام بھی تقویٰ ہے. اللہ تعالیٰ ہمیں تقویٰ دے ہی دے اس سال. پھر فرمائی یا مم معدودات، گنتی کے چند روز ہیں، اگر تم میں سے کوئی بیمار ہو یا سفر پر ہو تو دوسرے دنوں میں اتنی ہی تعداد پوری کر لے، اور جو لوگ روزہ رکھنے کی قدرت رکھتے ہوں پھر نہ رکھیں تو وہ فدیہ دیں. یہ کیا بات ہوئی؟ تو لکھ لیجئے، یہ پہلے کا حکم ہے. جب روزہ فرض کیا گیا تو ایک دم نہیں کیا گیا، رکھ لو، چاہو تو چھوڑ دو، فدیہ دے دو. کچھ عرصے کے اندر لوگ یوز ٹو ہو گئے تو پھر آگے ابھی آیت پڑھیں گے کہ جب رمضان آ جائے تو روزہ رکھو. یہی اسٹریٹجی بچوں کے ساتھ. اور وہ لوگ جنہوں نے کبھی روزہ نہیں رکھا، نیو مسلمز ہیں، ری ورڈس ہیں، ان میں سے اکثر کو روزہ بہت مشکل لگتا ہے کیونکہ نفس غالب ہوتا ہے تو ہر وقت کچھ نہ کچھ چرنے چگنے کو دل کرتا ہے. تو یہ بڑا خوبصورت اصول ہے کہ شروع میں رکھوائیے پھر بیچ میں کھول دے، کوئی بات نہیں. رکھنے کی عادت پڑے گی، آہستہ آہستہ نبھانے کی بھی عادت پڑ جائے گی. پھر ایک روزے کا فدیہ ایک مسکین کو کھانا کھلانا ہے، اور جو اپنی خوشی سے کچھ زیادہ بھلائی کرے تو یہ اسی کے لیے بہتر ہے، یعنی مسکین کو کھانا بھی کھلا دے اور روزہ بھی رکھ لے. لیکن اگر تم سمجھو تو تمہارے حق میں اچھا یہی ہے کہ روزہ رکھو. اور روزے کے فضائل سے، روزے کی خوبیوں سے آج کوئی بھی میرا حال انویر نہیں ہے، بالکل کھل کے سمجھ آ گیا ہے. سائنس نے، ڈاکٹرز نے، روحانیت والوں نے بتا دیا کہ روزے کے کتنے وصف ہیں جو انسان کے اندر آتے ہیں. تو خوشی خوشی اس روزے کا انشاءاللہ ہم نے استقبال کرنا ہے.